नबनोस् कसैको पनि दुःखको बहाना, सुख र समृद्धि हो सबैको चाहना, समय सधैं तपाईहरुकै पक्षमा रहोस्। विजया दशमी र दीपावलीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
बड़ा दशैंको सातौं दिन आज विधिपूर्वक फूलपाती भित्राइदै
कर्णाली प्रदेशमा स्वास्थ्य अवस्थामा सुधार आउँदै डेढ वर्षमा 15 सुत्केरीको हेलिकप्टर मार्फत उद्धार।
भारतमा रोजगारी गरी दशैं तिहार मनाउन घर फर्किने नेपालीको नेपालगंजमा घुइँचो, दैनिक 1000 भन्दा धेरै स्वदेश फर्किँदै
निवर्तमान सभामुख महरा प्रकरणमा राष्ट्रिय मानवाधिकार आयोगको चासो, छानबिन गर्न 3 सदस्यीय उच्च स्तरीय समिति गठन
र भूटानमा हुने 15 वर्ष मुनिको साफ च्याम्पियनसिप खेल्ने महिला टिमको विदाई, पहिलो खेल भारतसँग खेल्ने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट दिपेश र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबर अब विस्तारमा। नवरात्रको सातौं दिन आज दशैं घरमा विधिपूर्वक फूलपाती भित्राइँदैछ। घटस्थापना गरिएको ठाउँमा दशैंको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलका गुच्छालाई एकैसाथ फूलपातीका रूपमा भित्राइने गरिन्छ। यी 9 प्रकारका पातहरूलाई पूजेर प्रत्येकको 9 दरले दुर्गा पूजा गरेको स्थानमा भित्राइन्छ। सप्तमीको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती घरमा प्रवेश गराउने चलन रहेको छ। घटस्थापनादेखि दशैं शुरू हुने भए पनि सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको बेग्ला बेग्लै रहेको धर्मगुरूहरूले बताएका छन्। ऐतिहासिक तथा धार्मिक परम्परा अनुसार गोर्खाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमान ढोका दरबारमा भित्राउने चलन बसेको छ। किसानहरूले सप्तमीकै दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्राउने गर्दछन्।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमले कर्णाली स्वास्थ्य अवस्था सुधार भएको दावी गरेको छ। मन्त्रालयबाट सञ्चालन गरिएका विभिन्न कार्यक्रम, सचेतना, उद्धार क्रियाकलापले समयमै उपचार सेवा पुर्याउन सकिँदा स्वास्थ्यको अवस्था सुधार आएको दावी गरेको छ। मन्त्रालयले प्रदेश सरकार स्थापनाको डेढ वर्षको अवधिमा 15 सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरी समयमै ज्यान जोगाउन सफल भएको जनाएको छ। नजिक स्वास्थ्य संस्था नहुँदा प्रसूति सेवा गराउन कठिनाई हुने गरेको र जसका कारण मृत्यु हुनेको संख्या धेरै भएकाले अहिले प्रदेश सरकारले विभिन्न खालका कार्यक्रम ल्याएसँगै यो समस्या निराकरण भएको जनाएको छ। सरकारले आफ्नै लगानीमा सुत्केरी हुन नसकेका महिलाहरूका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पतालमा ल्याउने समेत गरेको छ। यसै गरी मातृ तथा नवजात शिशुको मृत्युदर पनि कमी आएको प्रदेश सरकारले बताएको छ। अघिल्लो वर्ष 19 आमाको मृत्यु भएकोमा यस वर्ष घटेर 9 झरेको छ भने गत वर्ष 70 नवजात शिशुको मृत्यु भएकोमा यस वर्ष घटेर 65 आएको मन्त्रालयले बताएको छ। यस्तै पोषण अवस्थामा पनि सुधार आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 5 मुनिका कम तौल भएका बच्चामा गत वर्ष 85 रहेकोमा यस वर्ष सुधार भएर 55 आएको जनाएको छ। यसै गरी विगतका वर्षहरूमा महामारीको रूपमा फैलिएका रुगाखोकी, भाइरल ज्वरो लगायतका विभिन्न रोगका कारण पनि विभिन्न ठाउँमा मानिसहरूको मृत्यु हुने गरेको पनि यो वर्ष भने कमी आएको सामाजिक विकास मन्त्री दल रावतले बताउनुभयो। उहाँले हुम्लामा भाइरल, त्यसै गरी मुगुमा औँलो, कालीकोटमा कालाजार, डोल्पामा टाइफाइड, जाजरकोटमा झाडा पखलाको बढी जोखिम रहे पनि समयमै प्रतिकार गर्न सकिएकाले महामारीको रूपमा फैलिन नपाएको उहाँले बताउनु भएको छ। नेपालगंज र सुर्खेतमा मेडिकल स्टोरको व्यवस्थापन गरिएकाले औषधि र स्वास्थ्य उपकरणको आपूर्ति पनि सहज भएको मन्त्री रावलले बताउनुभयो।
भारतमा रोजगारी गरी दशैं तिहार मनाउन घर फर्किने नेपालीको नेपालगंज सिमानाकामा घुइँचो लागेको छ। भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगंज नाका भएर अहिले दैनिक 1000 भन्दा बढी नेपाल फर्कने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधव प्रसाद रिजालले बताउनुभयो। उहाँका अनुसार सीमावर्ती भारतीय बजार रूपडियाबाट बिहानदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ। उनीहरू टाङ्गा रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रने गरेका छन्। यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ। नेपालगंजबाट दिल्लीको लागि नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रणाली नेपालगंजका अध्यक्ष राजेन्द्र गिरीले अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरि भराउ हुने गरेको बताउनुभयो। भारतका अन्य शहरबाट नेपालको दाङ कपिलवस्तु बुटोल लगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढ़िरहेको उहाँको भनाइ छ। नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायता कक्ष स्थापना गरेको छ। भारतीय सवारी साधनबाट रूपडिया आइपुगेका नेपालीको सहयोगका लागि सादा पोसाकका प्रहरी परिचालन गरिएको प्रयोगना निरीक्षक रिजालले बताउनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगले निवर्तमान सभामुख कृष्ण बहादुर महरा प्रकरण बारे चासो देखाएको छ। आयोगले महरा र संसद सचिवालयका महिला कर्मचारी बीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले अहिलेसम्म गरेको काम कारवाहीको बारेमा जानकारी समेत मागेको छ। पीड़ित र पत्रकारको सुरक्षा बारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई पत्राचार गरेको बताएको छ। घटनाको अनुसन्धानको क्रममा अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन सहितको नेतृत्वमा 3 सदस्य अनुगमन टोली नै बनाएको आयोगले बताएको छ। प्रहरीको अनुसन्धान ठिक ढंगले भए नभएको हेर्न खोजेको आयोगका निर्देशक डाक्टर टीकाराम पोखरेलले बताउनुभयो। महरामाथि संसद सचिवालयका महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्, तर ऊ महिलाले अहिले बयान समेत फेरेकी छिन्।
यसैबीच निवर्तमान सभामुख कृष्ण बहादुर महराले सरकारबाट लिँदै आएको सेवा सुविधा फिर्ता लिनु भएको छ। उहाँका संचार विज्ञ दिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता गरिएको बताउनुभयो। महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा 17 सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा 11 जना प्रहरी सुरक्षामा खटिएका थिए। यस्तै उहाँ चढ्दै आउनु भएको 22 झ 1268 नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाइएको बताइएको छ।
यसैबीच पछिल्लो समय महिला तथा बाल बालिकामा यौन दुर्व्यवहारका घटनाहरू बढ्दै गएका छन्। विशेष गरेर ठूला बडा र नजिकका आफन्तबाट नै महिलामाथि यौन हिंसाका घटनाहरू हुने गरेका छन्। केही दिन अघि मात्र सभामुख कृष्ण बहादुर महराबाट एक महिलामाथि यौन दुर्व्यवहार भएको आरोप लागेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई यौन दुर्व्यवहार रोक्न कसले के पहल गर्नु पर्ला भनेर सोधेका छौं। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
त्यसमा अब महिलाले गर्नुपर्छ है, खास महिला नै शिक्षित भएपछि केटा मान्छेले हेर्न पाउनन्, के केटा मान्छेले खास हेर्न पाउनन्, महिला एजुकेटेड हुनुपर्छ, लिटरेट हुनुपर्छ। त्यही भन्नु समाजको मान्छेहरू पनि शिक्षित हुनुपर्छ, समाजले नै तुलना गर्छ कि समाजले नै खास केटी मान्छे केटा मान्छे के हो भन्ने त समाजले नै गर्छ।
यौन दुर्व्यवहार भनेको एकदम अब बढिरहेको छ यो जतासुँगै। यसलाई रोक्नको लागि अब सरकारले एकदम ध्यान दिनुपर्छ, अनि जतासुँगै अब यस्तो प्रहरीहरू सबै चोक चोकमा राखिदिनु पर्यो होइन। अब हाम्रो गाउँघरमा अब हाम्रो एकछिन निस्किनु पाएन होइन, लुटपट बढी भएको छ, अब चोरी पनि बहुत लागिरहेछ होइन।
त्यसलाई अब रोक्नको लागि चाहिँ त्यो पछाडिको मान्छेले चाहिँ आफूले कुनै पनि आफूमा भएको पीडा चाहिँ लुकाएर राख्नु भएन के, सबैसँग मलाई यस्तो भयो भनेर सम्बन्धित निकायहरू विभिन्न किसिमका निकायहरू छन् होइन, आवाज उठाएर आफ्नो समस्यालाई निकायमा पुर्याउनु पर्यो भन्न चाहन्छु।
अब सामूहिक संगठन गराएर जनचेतना जगाउने,
यौन दुर्व्यवहार बारे सबैलाई सचेत गराउने।
यौन दुर्व्यवहार रोक्न त सबभन्दा घर फ्यामिलीले केयर गर्नु पर्यो आफ्नो बालबच्चालाई होइन, र अब बुद्धिजीवीहरूले पनि देखेको ठाउँमा पक्राउ गर्नु पर्यो के।
त्यही अब सबै सतर्क रहेपछि संसारमा सतर्क हुने हो क्या,
खै त अब त्यस्तो घटना भएकोलाई कारवाही गरे त हुन्थ्यो, त्यही राम्रो छ कि अब के भन्ने, अब सरकारले अब राम्रोसँग कारवाही गरेपछि त्यही राम्रो हुन्थ्यो।
दुर्व्यवहार रोक्नको लागि के गर्नुपर्छ, महिला दिदी बहिनी सचेत हुनुपर्छ, आफू पनि त है कति विकृतिहरू महिला दिदी बहिनीले पनि त गर्नुभयो, अब हिँड्दै जाँदा हेर्नु लाउनु खाना हेर्नु हरेक चलन चल्ती रीतिरिवाजले पनि अलिक फरक पारिरहेछ, त्यसलाई अलिक कम गरेर आफ्नो शरीर ढाक्ने कपडा लगाएर हिँड्यो भने पनि आफै आफ महिला दुर्व्यवहारहरू कम हुन पनि जान्छ।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
नबनोस् कसैको पनि दुःखको बहाना, सुख र समृद्धि हो सबैको चाहना। समय सधैं तपाईहरुकै पक्षमा रहोस्। विजया दशमी र दीपावलीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बडा दशैंको सातौं दिन आज विधिपूर्वक फूलपाती भित्राइदै कर्णाली प्रदेशमा स्वास्थ्य अवस्थामा सुधार आउँदै डेढ वर्षमा 15 सुत्केरीको हेलिकप्टर मार्फत उद्धार, भारतमा रोजगारी गरी दशैं तिहार मनाउन घर फर्किने नेपालीहरूको नेपालगंजमा घुइचो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। बाल विवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको सिद्ध कुमाख गाउँपालिकाबाट 7 जनालाई पक्राउ गरेको छ। बाल विवाह हुँदै गरेको गुप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले सिद्ध कुमाख गाउँपालिका 4 चाँदे करन्जीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 19 वर्षीय दुलहा र 19 वर्षीय नै दुलही सहित दुलहाका बुवा लोकबहादुर बोहरा र आमा माया बोहरा, दुलहीका बुवा रत्नबहादुर रावत र कलौटी रावत तथा विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी धगेन्द्र खतिवडाले बताउनुभयो। यसै गरी जाजरकोटको कुसे गाउँपालिका 9 घर भएका पुरोहित 25 वर्षीय नवीन आचार्य पनि उनीहरूसँगै पक्राउ परेका छन्। केही समय अघि खैराबाङ मन्दिरमा हुन लागेको सदरमुकामकै बाल विवाह पनि प्रहरीले रोकेको थियो। कानूनले बाल विवाह गराउनेहरूलाई 3 वर्षसम्मको कैद र 30,000 रुपियाँसम्मको जरिवाना हुन सक्ने व्यवस्था गरेको छ।
कैलालीमा सेवाग्राहीबाट घुस लिँदै गर्दा सशस्त्र प्रहरीका सहायक हवलदार र जवान रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको 20,000 घुस सहित दुवैजनालाई पक्राउ गरिएको जनाएको छ। अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरी बल भजनीमा कार्यरत सहायक हवलदार ज्ञान बहादुर चौधरी र जवान रतिराम चौधरीलाई घुससहित पक्राउ गरिएको बताउनुभयो। उनीहरूलाई भजनी नगरपालिका वडा नम्बर 1 नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका 2 पुरानो भन्सारमा करिब 3 करोड रुपियाँको लागतमा निर्माण गरिएको बाल उद्यान सञ्चालनमा आएको छ। नेपाल भारत सिमानाका नजिकै 2 वर्ष पहिले 15 करोडको लागतमा सञ्चालनमा आएको धनगढी फन पार्क परिसरभित्रै बाल उद्यान सञ्चालनमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशमै पहिलेपटक यति ठूलो लगानीमा सञ्चालित फन पार्कभित्रै बाल उद्यानको स्थापना गरिएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षासहित बाल उद्यान सञ्चालनमा ल्याइएको सञ्चालक श्याम विष्टले बताउनुभयो। सञ्चालक विष्टले 4-5 महिनाको अवधिमा मात्रै 20,000 भन्दा बढी पर्यटक भित्रिएको जानकारी दिँदै बाल उद्यान सुरु भएपछि यो संख्यामा अझै उल्लेखनीय वृद्धि हुने बताउनुभयो। सिमानाका स्थित फन पार्कमा आउने अधिकांश पर्यटक भारतीय पर्यटक रहेका अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताउनुभयो।
जुम्लामा नगरपालिकाको लापरवाहीका कारण धान खेती नष्ट भएको भन्दै किसानले गुनासो गरेका छन्। किसानसँग नसोधी चन्दनाथ नगरपालिकाले उठाएको फोहोर धान खेती नजिकै डम्पिङ साइट बनाएपछि त्यसको असरले खेती नष्ट भएको किसानहरूले गुनासो गरेका छन्। डम्पिङ साइट नजिकै खेतमा कुकुरले काली मार्सी धान सखा पारेको वडा नम्बर 5 किसान वृन्दा घरतीले बताउनुभयो। चन्दनाथ नगरपालिका 4 र 5 किसानले पाक्न लागेको धान सखा पारेपछि किसानहरू मर्कामा परेका छन्। खेत नजिकै डम्पिङ साइट हुँदा कुकुरले धान खेती नष्ट गर्ने गरेको अर्का किसान जनक रोकाएले बताउनुभयो। उहाँले डम्पिङ साइटका कारण 3 वर्षदेखि धान भित्राउन नपाएको गुनासो समेत गर्नुभएको छ। यता नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर 5 अध्यक्ष अर्जुन सिंह बढाइतले किसानसँग डम्पिङ साइट विषयमा विवाद हुँदा अहिले फोहोर उठाउने काम पनि रोकिएको बताउनुभयो। किसानसँग सहमति गरेर आजदेखि नै फोहोर उठाइने उहाँको भनाइ छ।
दरबन्दी अनुसारका चिकित्सक नहुँदा डडेलधुरा अस्पताल एकजना चिकित्सकको भरमा सञ्चालन भइरहेको छ। संघीय सरकारको माथहतमा रहेको यो अस्पताल कर्मचारी समाजको चपेटामा परेको छ। यो अस्पताललाई सरकारले विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय गरे पनि काम हुन सकेको छैन। सुदूरपश्चिमकै ठूलो अस्पताल मानिए पनि पछिल्लो समयमा यसको सेवा झनझन खस्केको स्थानीयले गुनासो गरेका छन्। चिकित्सक अभाव, कर्मचारीको अभाव तथा भौतिक संरचना समेत अभावले गर्दा अस्पतालले दिनुपर्ने सेवा दिन सकेको छैन। गत असारमा प्रदेश माताहतमा गएको अस्पताललाई फागुनमा फेरि संघको माताहतमा रहने गरी उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरेर डडेलधुरा अस्पताल राखी स्तरोन्नति गरिएको थियो। विशेषज्ञ सहितको सुविधा प्रदान गर्ने गरी संघीय सरकारको माथहतमा राखिएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामीले शास्ति पाएका छन्। अस्पतालमा स्थायी दरबन्दीका रूपमा रहेका एकमात्र डाक्टर नरेश श्रेष्ठले सरकारले तुरुन्तै खाली दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने माग गर्नुभएको छ। अहिले ओपीडीमा दैनिक 100-200 जना बिरामी आउने गरेको भन्दै उहाँले आवश्यक जनशक्ति नहुँदा समस्या भएको बताउनुभयो।
हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
नबनोस् कसैको पनि दुःखको बाहना, सुख र समृद्धि हो सबैको चाहना, समय सधैं तपाईहरुकै पक्षमा रहोस्। विजया दशमी र दीपावलीको हार्दिक मंगलमय शुभकामना।
रेडियो भेरी एफएम 98.6 हरेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतमा सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र कुमार केसीले निर्माण गरेको सिम्तादरा विमोचन गरिएको छ। सामाजिक विकास मन्त्री दल रावलले एक कार्यक्रमका बीच विमोचन गर्नु भएको हो। उहाँले सिम्तामा मात्र नभएर कर्णालीमा पर्याप्त सांस्कृतिक र साहित्यिक संरचना रहेको भन्दै यसको जगेर्ना गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। ऐतिहासिक प्रदेश भएको भन्दै उहाँले कर्णालीमा थुप्रै सम्भावनाहरूको रहेकाले यसको खोजी गरेर संरक्षण गर्नतर्फ सामाजिक विकास मन्त्रालयसहित कर्णाली प्रदेश लागि परेको बताउनु भएको छ। यसमा कर्णाली सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र कुमार केसीले सिम्ताको मौलिक गीतलाई समेत उहाँले जोड दिनु भएको छ। उहाँले सिम्ताको संस्कृति जगाउनका लागि गीत मार्फत नै आफ्नो रचना प्रस्तुत गर्नुभएको जनाइएको छ।
दशैंलाई मध्यनजर गर्दै जुम्लाका कैदीबन्दीलाई गाउँपालिकाले खसी उपहार दिएको छ। पातराशी गाउँपालिकाले जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई दुईवटा खसी उपहार दिएको हो। कारागारमा कैद भुक्तान गर्दै आएका कैदीबन्दीले चाडपर्व हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले गाउँपालिकाले दुईवटा खसी प्रदान गरेको पतारासी गाउँपालिकाका अध्यक्ष लक्ष्मीमान बोहराले बताउनुभयो।
चाडपर्वको बेला हुन सक्ने कालो बजारीलाई नियन्त्रणका लागि बैतडीमा बजार अनुगमन तीव्रता दिएको छ। जिल्लाका विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा 1,00,000 बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो। सदरमुकाम लगायतका विभिन्न बजारहरूमा अनुगमनका क्रममा 1,10,000 बराबरको अखाद्य वस्तु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्ण दत्त लेखकले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डाक्टर भगवान कोइराला सहित 3 जनाको नाम सिफारिस भएको छ। उपकुलपति लगायत कोइरालाको नाम पहिलो नम्बरमा तथा डाक्टर धर्मकान्त बास्कोटाको दोस्रो र डाक्टर चन्द्रमणि पौडेलको तेस्रो नम्बरमा नाम सिफारिस भएको छ। वरिष्ठ मुठुरोग विशेषज्ञ समेत रहेका डाक्टर कोइराला त्रिवी शिक्षण अस्पताल महाराजगंजका कार्यकारी निर्देशक समेत बनिसक्नु भएको छ। दोस्रो नम्बरमा रहेका डाक्टर बास्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाउनु भएको हो भने तेस्रो नम्बरमा सिफारिस भएका डाक्टर पौडेल त्रिवीका पूर्व रजिस्ट्रार हुनुहुन्छ। तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर तीर्थ खनियाको कार्यकाल सकिनु अघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो। अहिले रेक्टर प्राध्यापक डाक्टर सुधा त्रिपाठीले निमित्त उपकुलपतिका रूपमा काम गरिरहनु भएको छ।
कोपिला बाल विकास समाजको 13 साधारण सभा सम्पन्न भएको छ। संस्थाका सचिव निरञ्जना योगीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। कोषाध्यक्ष मन्जु गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। समाजका पूर्व शिक्षिका सुधा रेग्मी स्वास्थ्य मन्त्री कुमारी भट्टलाई दोसल्ला उडाएर सम्मान गरिएको जनाइएको छ। कार्यक्रममा महेन्द्र प्रसाद गिरी पिताम्बर ढकाललाई पनि सम्मान गरिएको जनाइएको छ। यसै गरी पिताम्बर ढकाल महेन्द्र गिरी वडा सदस्य कृष्ण गौतम र सल्लाहकार लीलाधर गौतमले आफ्नो भनाई राख्नु भएको हो। समाजका अध्यक्ष सुरेन्द्र भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाले उच्च सतर्कता अप्नाएको छ। सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सड़कमा प्रहरी सुरक्षा बढाउनका साथै सुरक्षा चेक जाँचलाई पनि तीव्रता पारिएको प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले चाडपर्व सुरक्षा योजना सम्बन्धी विशेष सुरक्षा बढाएको डीएसपी लालबहादुर धामीले बताउनुभयो। डीएसपी धामीले चाडपर्वमा भिडभाडको मौका छोपेर हुने आपराधिक गतिविधि हुन नदिनका लागि सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको बताउनु भएको छ। दशैंको समयमा जुवातास जाँड रक्सी तथा सामाजिक विकृति न्यूनीकरणमा नागरिकहरूको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ। यसअघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन सुरु गरिएको अस्पतालका रजिस्ट्रार राम प्रसाद प्याकुरेले बताउनु भयो। तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरीहरूले भत्ता पाउन सकेका थिएनन्। स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कार्तिक 1 गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेले बताउनु भयो।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। भुटानमा हुने तेस्रो संस्करणको महिला 15-7 वर्ष मुनिको च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ। ललितपुरको साध्य बाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी भुटान जाने 31 सदस्यीय नेपाली टोलीको विदाई गरिएको हो। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले नेपाली टोलीलाई औपचारिक विदाई गर्दै शुभकामना दिनुभयो। नेपाली टोली असोज 20 गते भुटानतर्फ जानेछ। नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले भारतसँग असोज 22 गते खेल्नेछ भने असोज 24 गते बङ्गलादेश, असोज 26 गते आयोजक भुटानसँग खेल्नेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बडा दशैंको सातौं दिन आज विधिपूर्वक फूलपाती भित्राइँदै
कर्णाली प्रदेशमा स्वास्थ्य अवस्था सुधार आउँदै 1.5 वर्षमा 15 सुत्केरीको हेलिकप्टर मार्फत उद्धार।
भारतमा रोजगारी गरी दशैं तिहार मनाउन घर फर्किने नेपालीको नेपालगंजमा घुइँचो। दैनिक 1000 भन्दा धेरै स्वदेश फर्किँदै
निवर्तमान सभामुख महरा प्रकरणमा राष्ट्रिय मानवाधिकार आयोगको चासो छानबिन गर्न 3 सदस्यीय उच्च स्तरीय समिति गठन।
र भुटानमा हुने 15 वर्ष मुनिको साप च्याम्पियनसिप खेल्ने महिला टिमको विदाई। पहिलो खेल भारतसँग खेल्ने।
हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिपेश र मधुबन बिदा हुन्छौ। नमस्ते।